الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان سيدنا ومولانا محمدا عبده ورسوله صلى الله عليه وعلى اله واصحابه وبارك وسلم تسليما كثيرا كثيرا اما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أقم الصلاة لذكري إن الساعة آتية أن أكاد أخفيها لتجزى كل نفس بما تسعى صدق الله العظيم عن ابي هريره رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم الصلاه جمع الدين من اقامها فقد اقام الدين ومن تركها فقد هدم الدين محترم بزرگوں اور عزیز ساتھیوں قرآن مجید کی سورہ تعالیٰ کی ایک دو آیتیں پڑھی گئی جس میں اللہ نے نماز قائم کرنے کا حکم عطا فرمایا ہے. اسی طرح حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی ایک روایت نقل کی گئی ہے جس کو حضرت حافظ ابن حجر الاسقلانی رضی اللہ علیہ نے اپنی کتاب میں اور مخصوص پہرائے میں اس حدیث کو نقل کیا ہے جس کی شروع کا اور آخر کا حصہ پڑھا گیا. قرآن کی ان آیات سے قرآن حضور صلی اللہ علیہ وسلم کے اس ارشاد مبارک سے ارکان اسلام میں سے ایک اہم ترین رکن نماز کے تعلق سے کچھ مختصر سی بات آپ ہمارے سے عرض کریں گے. یوں تو آیات بیسوں نہیں سینکڑوں اور احادیث مبارکہ کا ایک بہت بڑا ذخیرہ جس میں وہ تفصیلات کے ساتھ نماز کے احکام پر مشتمل بھی ہے اور تفصیلات کا بڑا ذخیرہ پایا جاتا ہے حدیثوں میں. اس میں سے ہم نے ایک حدیث کا انتخاب کیا ہے قرآن مجید کے اندر اللہ نے بہت سے احکام دیے اور وہ احکام بہت سے وہ ہیں جو پر درجہ رکھتے ہیں اور بارے احکام درجات کے اعتبار سے مفسرین اور محدثین اور فقہاء امت نے اس کی درجہ بندی کی ہے.
लेकिन ये बात ऐसी है जिससे कोई नावाकिफ नहीं है कि नमाज इस्लाम की मुहिमाती अरकान में से है। अकरम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है, इला सहमा फिल इस्लाम मन ला सलात लहू वला सलात लिमन ला वुदू लहू। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के इरशाद में यह बात बहुत ज्यादा वाज़े है कि इस्लाम में उस शख्स का कोई हिस्सा नहीं जो नमाज नहीं पढ़ता और उस शख्स की नमाज नमाज नहीं जो वजू से ना हो, तो वजू के बगैर नमाज नहीं। और नमाज इतनी अहम इबादत है कि जिस इबादत के तस्वुर के बगैर उस एहतार के बगैर एक मुसलमान इस्लाम के अंदर जिस नतीजे पर पहुंच जाता है, मुहद्दिसीन के इतराहत और उनके कवायद और जवाबित के लिहाज से जिसकी तरह इशारा करती है दूसरी हदीस शरीफ, हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया बैन नाफी और बैन अल-कुफ्र तर्क सला, कि एक मोमिन और काफिर बनने के बीच खत फासी खींचने वाली जो चीज है वो नमाज है। इसलिए इसकी बड़ी अहमियत है। इस तरह की आयतें आ जाती हैं, इस तरह की रिवायतें आ जाती हैं, इस तरह की इबादतों में एक नजाकत पैदा करते हैं और वो नजाकत ये होती है कि उस शख्स का वो अमल काबिल कबूल नहीं होता। या यूं कहा जाए कि भाई एक मुसलमान और काफिर के बीच नमाज का फर्क है, तो यूं कहा जाता है कि वो शख्स को उससे करीब चल रहा है, फतवा नहीं रहते कि वो शख्स काफिर हो जाता है। उधर खास का अगर फतवे का रुख यू हुआ तो फिर का इस इलाम के इस दायरे से खारिज नजर आता है। लेकिन आप ताला के रहम और करम की बुनियादें आकाए तो जहां पत्नी मरतबा रहमतुल आलमीन सल्लल्लाहु अलैहि वसल्लम के जगते हैं, तो कहा उम्मत विवाद लेकर चलते और चलाते हैं, इस तरह की जितनी रिवायतें आती हैं वो कुफ्र से करीब कर देने वाली होती हैं। जब कोई आपकी मसल बेनमाजी है तो यूं नहीं कहा जाएगा कि ये काफिर हो गया, बल्कि ये कहा जाएगा कि ये ईमान की रस्सी को छोड़ रहा है। और ताबीर की अदायगी से भी बड़ा फर्क पड़ जाता है। इसलिए फुकहा का भी एहसान है, मुहद्दिसीन का भी एहसान है और मुफस्सिरीन का भी एहसान है। अल्लाह ने अपने मुबारक कलाम में नमाज कायम करने का हुक्म दिया अपनी मुसला जिक्र मुझे याद करने के लिए, मेरी याद के वास्ते मंशा ऐसी करो वो हुआ होना चाहिए, तुम तो नमाज कायम करो। अल्लाह अपने जलील वक़्त पैगंबर को यह हुक्म दे रहे, अब नबी से भी नमाज मांग नहीं है नबी को भी। अगर एक कोई उम्मती शख्स ये कहे कि मुझे नमाज मांग हो गई है तो उस वक्त तो कबूल कर सकते हैं जबकि ये कहा जाए कि शख्स काफिर है। मजनून है, पागल है, दीवाना है, जिन्हें अमुख्तलिफ किस्म के ऐसे आवारिस का शिकार है कि जो मरफूल कलम की सतह पर आ गया है, कहा जाएगा कि हाँ भाई उसका कोई हिसाब किताब नहीं है। लेकिन जो आदमी हो जो हवास रखता है और जो आदमी हल्की सूझबूझ रखता है, थोड़ी सी भी समझ रखता है, सिंह बुजुर्ग तो पहुंच गया है, वो चाहे अमीर रहे, गरीब रहे, मोटा रहे, दुबला रहे, काला रहे, गोरा रहे, हिंदुस्तान का रहे, गेहूं में हिंद का रहे, चरपोगर का रहे, शिमल जुनूब का रहे, वो शाह लाल रहे कि पीला रहे, उस शख्स के ऊपर नमाज खत्म हो जाएगी। और फर्ज है एक बेईमान इंसान इतने दुनिया में दस्तयात मिलते हैं, कुफार और मुशरिकीन वगैरह, उनकी पहली सत्ता में तो उनसे ईमान मजबूर होगा। बाकी जो शख्स ना इला इल्लल्लाह मुहम्मद रसूलुल्लाह को तस्दीक करने के साथ इकरार लेसानी उसकी कर रहा है और दिल से सच्चा जान कर जुबान से इकरार करता है और ये कहता है कि मैं मुसलमान घराबे में पैदा हुआ हूँ और मेरी माँ बाप मुसलमान है और मैं ला इला इल्लल्लाह मुहम्मद रसूलुल्लाह की बुनियादों पर जीने वाला शख्स हूँ, तो उस शख्स से नमाज के तौर पर कोई तसव्वुर नहीं है। हजरत अबुल लैल समरकंदी रहमतुल्लाह अलैह ने अपनी किताब कुरतुल उयून के अंदर ये बात इरशाद फरमाई है, एक रिवायत नकल करते हुए यूं लिखा है कि जो शख्स बिना उजूर कोई नमाज छोड़ देता है तो उस शख्स का नाम जहन्नम के दरवाजे पर लिख दिया जाता है। कितना नाजुक है मसला, हकीकतों के एतबार से इतना नाजुक मसला है कि एक शख्स जो नमाज से आ रही है या नमाज से जो समझी के लापरवाह और बेपरवाह शख्स है, अगर रिवायात की रोशनी में कहा गया कि इसका नाम जहन्नम के दरवाजे पर लिख दिया गया है तो ये कितना अजीब और गरीब किस्म का मालूम होता है कि भाई एक मुसलमान का नाम इस तरह जहन्नम के दरवाजे पर लिखा गया। एक तरफ अल्लाह ताला की सजा अल्लाह ताला की हिफाजत में आना चाहिए और दूसरी तरफ इस महिमा की खरीदे के बारे में गफलत बिल्कुल नहीं बरतना चाहिए। हर नौजवान, हर बूढ़ा, हर मर्द और घर की हर औरत, बल्कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने तो यूं फरमाया कि अगर तुम्हारा बच्चा 7 वर्ष का हो गया है तो उसको नमाज की तलकीन करो, तरबीब दो, और 9 बरस का हो जाए तो बच्चों के बिस्तर अलग कर दो, 10 बरस का हो जाए तो अगर नमाज नहीं पढ़ता तो उसको मार कर नमाज पढ़ाओ। अब कितनी तंबीह, कितनी बड़ी तंबीह, और यहाँ 7 साल छोड़ के, 9 साल छोड़ के, 10 साल छोड़ के, ये 100 बरस के करीब ये भी टकरे जा रही है, लेकिन खुदा की बारगाह में अल्लाह के लिए, खुदा के लिए हमें झुकना नसीब नहीं हुआ। इस तरह के हालात समाज चले गए इंतहाई गंभीर और पेचीदा, हुक्म बिल्कुल वादे, एक जगह ने 100 जगह ने 150 से ज्यादा मुकामात पर, बल्कि 200 से ज्यादा मुकामात पर इशारा के एतबार से हुक्म की मजीद तफसील हो जाती है। एक बुजुर्ग ये बात कहते हैं कि एक कोई शख्स नमाज का एक हुक्म टाल रहा है, इसका मतलब यह है कि वो एक हुक्म नहीं तोड़ रहा है। अगर फिर फर्ज कुरान मजीद में 150 मकाम पर नमाज के कायम किए जाने का हुक्म आया है तो वो उन्वान से एक ही है, लेकिन वो आपको 150 से जायद आयतों के और उसके अहकाम को तोड़ रहा है, 150 से ज्यादा अहकाम टूट रहे और वो ये समझ रहे हैं कि मुझे एक रात बात मेरी गफलत हो रही है। अच्छा, मुझे जो रिवायत असल में आपसे करने की है वो एक तहजीबी पहलू होती है और वो रिवायत हजरत अबू हुरैरा रज़ियल्लाहु तआला अन्हु होती है और वो इस रिवायत को हाफिज़ में हजरत खराबी रहमतुल्लाह अलैह की किताब के हवाले से जिक्र कर रहा हूं। और इसमें चूंकि जो अज्जा है हदीस के रिवायतें के वो ऐसे अज्जा है जो हमारे और आपके और हमारे जी जो समझ लीजिए कि माशरे के आम इंसानों के रुझानात, तखयलात, ख्यालात, तसव्वुरात और उनके ख्वाहिशात, चाहत, उनकी मुनासिबत से वो यूं समझिए कि इसमें एक मुसलमान की जो चाहते हो सकती है, एक आम शख्स की जो ख्वाहिशें हो सकती है, उन ख्वाहिशात का कोई जवाब है और ये रिवायत के अंदर मौजूद है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने तो जो इशारा फरमाया उसमें तो एक दो नहीं है, लेकिन वो तो हकीकत आम तौर पर इंसान की अंदरूनी वो जो चाहत होती है वो चाहत का एक दिमाग होता है मिसाल के तौर पर। उसमें से एक बात यह है कि आम तौर पर खासतौर से नौजवानों को और घर में रहने वाली बहनों को भी इस बात की ख्वाहिश होती है, ये बूढ़ों को भी होती है ख्वाहिश और नौजवानों को भी होती है, तो मेरे लोगों को होती है आवामों को खबर को, और वो चाहत ये है कि उसका चेहरा बार रौनक रहे। वो चाहता है कि उसका चेहरा जीनत वाला रहे। एक बहन ये चाहती है कि जैसे वो अपने जीनत वाले चेहरे को बार रौनक बनाने के लिए आंख में सुरमा लगाती, सर में तेल लगाती और कान में बालियां डालती और अपने चेहरे को बारौनक बनाने के लिए साबुन का इस्तेमाल करती और बेशुमार नौजवान भी अपने चेहरे को चमकाने के लिए जो जो काम करते हैं वो किसी से कोई चिरा नहीं। भाई कोई तो सनलाइट ले रहा है, कोई लाइट बॉय ले रहा है, कोई और कुछ है ना, कोई कोई पाउडर ले रहा है, कोई इसमें लगा रहा है और कोई कुछ कुछ तेल लगाता है जो खुशबू वाला तेल भी मिलता है और कोई लक्ष्यों के जरिए से बहुत ज्यादा उसको मालिश करके अच्छी तरीके से चेहरे को बार बार बनाने की कोशिश करता है और इतना ज्यादा उसकी तरफ इच्छा सुटाव जो हो जाता है ऐसा मालूम होता है कि उसका मतलब यह है कि उसका चेहरा सबके बीच बार बार महसूस हो। वो चाहते नहीं सभी चाहते हैं। अब एक तरकीब तो है आपकी साबुनों वाली और एक तरकीब है कि रिवायत के जरिए से इशार वाली। आप देखिए दोनों में क्या फर्क है। सुकून है आपने फरमाया यह सही अनुवाद है जो तुम्हारे चेहरे को सिर्फ उसी में द्वारा बना देती है। अच्छा मतलब नमाज पढ़े तो चेहरा बारह वक्त होता है, बिल्कुल होता है। क्या आप गारंटी दे सकते हैं? बिल्कुल गारंटी दे सकते हैं। और अगर ऐसा नहीं हुआ तो नहीं हुआ तो तेरे अमल का कोर्ट है, इर्शाद का कोर्ट नहीं है। अच्छी तरीके से समझ लीजिए बात। वालिदैन भाई हमें इरशाद फरमाते थे कि आदमी की सूरत हाल ऐसी है कभी बेनमाजी बंद और उसके औकात काटे आते हैं, होता है ऐसा तो कभी ऐसा कर ले कि उस बेनमाजी बंद वाली हालत के अंदर आईने में अपने चेहरे मोहरे को देख लें। होना बोल के घूमना नहीं करना, अगर इनके कारण कभी हो गया तो ऐसा देख लो वो चेहरे वाली आईने के अंदर उस चेहरे को भी देख लो जब नमाज न पढ़ी हुई हालत पर रहती है और फिर उसके बाद आप कुछ नमाज पाबंदी से पढ़कर देखिए फिर आईने के अंदर जाकर खड़े हो जाइए और देख लीजिए कि उस चेहरे और इस चेहरे के दरमियान में फर्क है या नहीं है। और अगर फर्क नहीं है तो आप आके हमारा हाथ पकड़ सकते हैं। इतना फर्क आप हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने बयान करवाया यह सही उन्वाद है। ये तो चेहरे की जीनत है। जैसे क्या ये चेहरे की जीनत है? ये अगर कोई आदमी अपनी उस रुजूलत पर अपनी मर्दानगी पर बरकरार नहीं रहना चाहता तो हम उससे तो कोई बहस नहीं कर सकेंगे। लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद करवाया कि जो कोई इंसान मेरी सुन्नतों पर अमल कर रहा होगा और बिलखुसूस ऐसे तौर पर जबकि वो सुन्नतें बिल्कुल गोया जिंदा नहीं नजर आ रही है तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद करवाया जो कोई इच्छा मन नहीं सुन्नति जिंद फसा की उम्मत की फलह अजर मिहल शहीद फसाद उम्मत के दौर में मेरी उम्मत को जो शब्द किसी सुन्नत को जिंदा करेगा आप कहना उसको सौ शहीदों का सवाल अता फरमाएंगे। देखने में तो बहुत मामूली बात नजर आ रही है लेकिन जब आदमी इस थ्योरी से प्रैक्टिकल की तरफ चलता है इनमें गहराई से जो अमल के साथ में चलना शुरू होता है तो जब मालूम होता है कि ये बात छोटी है कि बड़ी है, जब महसूस होती है कि कितनी भारी बात है इनकी आईदान बात। तो अपने चेहरे पर एक वो जीनत जिसको हम सुरमे की शक्ल से और साबुन के मतने की शक्ल से इनके गर्म पानी से धोने की शक्ल से अपने चेहरे को बार बार बनाते हैं। आपकी बच्ची ये चाहे कि उसका चेहरा बार अलग रहे उसके लिए नमाज की तलखी हुई है। एक बात देखिए इर्ष्याद का पहला युग हुआ। दूसरा आदमी जाकर राम जी ऊपर ऊपर की रौनकें लेके क्या करें, अंदर के कुछ उजाने की बात करो। आदमी की खाई क्या होती है, भले ये तो देव हमारे के हैं, ये तजुर्बेकार हैं, ये जहां जूता है, ये तो तारीफ से वाकिफ है, ये पूरी दुनिया के घूम कर मिले हुए हैं और ये ऐसे हैं और वैसे हैं, दुनिया के भर के तजुर्बा इनके पास है, जब ये थोड़ा बहुत जरूरी है ठीक है, ये जाहिर की जीनत के जवाब से अब कभी वो जीनत रहे या कभी मध्यम पड़े, लेकिन ये बताएंगे कि इस अपने अंदरून को बारोलत बनाने की तरकीब क्या है, इस दिल को पुरनूर बनाने का ढंग क्या है। अगर जब घोड़े का रजल्ला होता रहा तो किस रिवायत में आप आए तो जहां पर इशार के है अफला इमरुद्दीन बिल्कुल, ये दिल के अंदर नूर है। अरे गंगा पैसा होगी का बता दो, दिल जगमग करना होगा, क्या जगमग कैसा करता है, नमाज पढ़ लो दिल जगमग आएगा, नमाज को नमाज की हैसियत है अपनी जिंदगी में दाखिल कर, अगर दिल न जगमगाए तो फिर पूछने की कोई बात है, फिर पूछा जाएगा देखा जाएगा उसके बाद दिल में कैसे नूर आने के काफी है। बस अगर किसी को नहीं समझ में आ रहा है तो ये समझना चाहिए कि नमाज का एहतमाम नहीं है, और जहां नमाज का एहतमाम है वहां समझ में आता है कि नूर कलबी क्या चीज होती है। आप फिर जबानी समझा दीजिए कि दिल का नूर क्या होता है, तो भैया हम ऐसा तो नहीं समझा सकते जैसे पीरा ने फिर महूबानी रहमतुल्लाह ने एक शख्स समझाया था, अगर तकलीफ फरमा रहे थे ये कह रहे थे कि वो नूर ईमान के नूर पर बात चल रही थी, नूर ईमान पर बात चल रही थी, नूर कलब पर बात चल रही थी, तसीरत पर बात चल रही थी, ईमान के अंदरूनी औसत और कमालात की बात चल रही थी, खास तौर पर दिल के नूर के बारे में जब बयान कर रहे थे तो एक साहब कोई गैर जूता उत्ता डाले हुए थे और बहुत कुछ ऐसा महसूस हो रहा था कि वो कोई बहुत खुदा रसीदा बन रहे और हाथ में बहुत बड़ी तस्वीर उसकी सभी लेके बैठे थे, जाहिर के अंदर कोई मालूम ही नहीं कर सकता था, महसूस ही नहीं हो सकता कि कोई गैर शख्स बैठा है। वो दरमियान से उठकर पूछने लगा, सवाल करके कह रहा है ये जो आप पूरे ईमान और बसीरत की बात कह रहे हैं ये पूरे तौर से समझ में नहीं आई, जरा खोल कर बयान फरमाइए। इरशाद फरमाया कि मोमिन के नूर की अलामत यह है कि वो अपनी बमनी छोड़ दे जुन्नार तोड़ दे, तेरी कमर में का जुन्नार तोड़ और तेरी ब्रह्मणी छोड़, बस वही वक्त था उसके ईमान के नसीब होने का। उसने कहा पहले तो यही जानना चाहता था कि आखिर बसीरत होती क्या चीज है, कितना खुलती है चीजें बताओ था, और जब अल्लाह ताला किसी 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 को अपने हुजूर की नस्बत का फरमा कर कश्मीर नस्बत जाहिर करवा दे, कभी कभार जब वो मुनासिब समझे अपनी कुदरत मशीयत से तो फिर वो तो मुस्तकिल कश्मीर करामात का मजमून है, यहां देर वक्त लाना नहीं है मुझे इसरा बताना यह है कि अपने दिल को पुरनूर बनाना है, नूर दाखिल करना है दिल में, तो तरीका यह है कि नमाज का एहतमाम किया जाए और नमाज छोड़कर कोई शख्स भी अपने दिल का नूर नहीं पैदा कर सकता। अरे कैसा है, बाद लोग पूछते हैं कि नाम कैसा नहीं हो सकता, नाम जो भी मेहनत करते हैं सन्यासी मेहनत करते हैं रियादतें करते हैं मशक्कतें करते हैं मेहनतें उठाते हैं नफ्स की मुखालफत करते हैं और ये होता है और वो होता है, एक बुजुर्ग के सामने जब ये तमाम हालात पेश आए के साथ हाँ वे भी मेहनत कर लेते हैं तो इरशाद फरमाया कि एक सूरत है पानी में नजर आने वाली और एक सूरत है पेशाब में नजर आने वाली, तो सूरत तो पेशाब में भी नजर आ जाती है। अगर कोई दैर में कुछ मेहनत करके थोड़ा बहुत अपने नफ्स की मुखालफत करके इस दुनिया के तरफ मेहनत का सिला हासिल कर रहा है तो उसकी वजह से कभी गलतफहमी का शिकार नहीं हो जाना, वो तो एक नामात मंसूर और दायरा है और इस्लाम जिस पैगाम को दे रहा है वो एक पाकीज़ा पैगाम है, बातहारा पैगाम है, इस्लाम का नूर है और नमाज के बारे में बिलखसूस काम ने इशा है कि नूर उनके कल्ब कल्ब और दिल के अंदर नूरानी दिल को नूरानी बनाती और दिल नूरानी होने के बाद अब सब चीजें नूरानी बनना शुरू होती, नजर भी नूरानी होती है, हाथ भी नूरानी हो जाते हैं, जुबान भी नूरानी बनती है, गुफ्तगू भी नूरानी होती है, नजर भी नूरानी होती है, گفتار بھی نورانی ہوتی ہے, کردار بھی نورانی ہوتے ہیں, رفتار بھی نورانی ہوتی ہے. جب دل میں فرور ہوتا ہے تو نورانی اپنی شکلیں بہت اپنے آنا اور جمالے سب پاؤں میں درائز کر جاتی ہے. اسلام سے موافقت رکھنے والی اور حضور اکرم صلی اللہ علیہ وسلم کے ساتھ محبت والی نسبت میں قوت پیدا کر دینے کی چیزیں ہوتی ہیں. جو دو باتیں حضور حدیث کے اجزاء میں سے دو جز, ایک ہے چہرے کو بارونق بنانے والی بات, دل کو زینت والا بنانے کی بات, اور ایک ہے دل کو پر نور بنانے کی بات. اب ایک اور خاص بات, اسے بھی زیادہ سادہ, کوئی کوئی شخص سوال کرتا ہے کہ سب ہم لوگ بیماریوں کا خطبہ ہیں اور مختلف قسم کی آرائشوں کا شکار ہیں, مصیبتوں کی پہاڑ ہمارے اوپر ٹوٹ گئے ہیں اور اس سے زیادہ ہمارے جسم اور افطاری کے اوپر مصیبتیں ٹوٹی ہیں, کیا بس جوڑ جوڑ ڈھیلا ہو کے رہ گیا ہے, بس گوٹ ہے اس طرح کے اوپر اور آگا شکری ہے پورے جسم میں, ہاتھ پاؤں درد ہو رہے ہیں, اب جسم پورا درد ہے یہاں سے لے کر وہاں تک, آپ کی دردوں کی شکایت کرتا ہے اور کیا پوچھتا ہے کہ کوئی ایسا نسخہ بتا دے کہ جس نسخے کی وجہ سے ان بدن میں راحت آئے. ارشاد سنیے حضور پاک صلی اللہ علیہ وسلم کا, افضل طعام الدین یا راحت البدن. کون سا علاج کرا رہے؟ ایک ہے وہ علاج جو معمولی ہے, طبعی ہے, طبعیاتی ہے, ڈاکٹری ہے, حکیمی کا ہے, ٹھیک ہے, کرائیے منع نہیں, لیکن اگر آپ یہ چاہیں کہ واقعی دل میں سرور ملے اور اپنے بدن کو راحت ملے تو اس کے لیے جہاں اور طریقے ہیں, بنیادی طریقہ یہ ہے کہ اپنے آپ کو نمازی بنا لے. اس نماز سے بدن کو راحت ملے گی, میری طرف کی بات نہیں. فرماتے ہیں آقا ابو جہاں صلی اللہ علیہ وسلم, یہ راحت البدن, راحت البدن, بدن کی راحت ہے. اب اگر کسی کو اتنا صاف اور ستھرے پیمانے میں اور انتہائی مانے دو کرم کے اندر اگر کسی شخص کو سمجھایا جا رہا ہے کہ یہ تمہارے بدن کی راحت کا ذریعہ ہے, اب اس کے بعد کی اگر کوئی شخص نماز کی طرف متوجہ نہیں ہوتا ہے تو پھر تو آپ اپنا عمل جانے اور اپنے نتیجے کا انتظار کریں. اندر نماز کی ترغیب دیجیے, اپنے بچوں میں نماز کی ترغیب دیجیے, ان کے سامنے مسائل سنوائیے اور اپنے بیوی بچوں کو بٹھا کر ان کے سامنے نماز کے مسائل سمجھائیے, ایک دوسرے سے ملا کرا کر کے اپنی زندگی کو بجھائیے اور اللہ کی وہ عبادت جس کو نماز کہتے ہیں آپ حضور صلی اللہ علیہ وسلم کے طریقے پر ادا فرمائیے, پھر اس نماز کے ذریعے سے اللہ پاک ابدان میں راحت کا فیصلہ کریں گے. راحت کا فیصلہ ہوگا بدن. ایک بات چہرے کے زینت والا ہونے کی اور دوسری بات دل کو پرنور بنانے کی اور تیسری بات یہ جو اس وقت ذکر کی گئی ہے جس میں افطار کی راحت کا وہ ارشاد ہے آقا ابو جہاں صلی اللہ علیہ وسلم کا. آپ راحت کے لیے چاہو, باطنی نور کے لیے چاہو, یا ظاہری سے زینت کے لیے چاہو, نماز وہ اپنے اندر تاثیر اور خواہش رکھتی ہے کہ جس کے ذریعے سے ہم اس نتیجے کو پا سکتے ہیں جو اس ارشاد میں کہا گیا ہے. اگر کوئی آدمی یوں کہے کہ صاحب دنیا تو خیر یوں تم جیسے گزر رہی ہے, گزران کیا جھوپڑی کیا میدان, بس آج یہاں کل وہاں, کبھی یہ حالات وہ حالات, مختلف قسم کے حالات آتے ہیں, لیکن ہم یہ چاہتے ہیں کہ کوئی ایسا نسخہ ہاتھ لگے جو میرے قبر کے اندر کچھ کام آ جائے. بوڑھوں کی عین خواہش, نوجوانوں کی عین تمنا ہونا چاہیے, جبکہ ایک فرد کی یہ آرزو ہوتی ہے کہ وہ مرنے کے بعد قبر کی زندگی کے اندر وہ چاہتا ہے کہ جہاں پر نہ مجھے میرا باپ ساتھ دے گا, نہ میری ماں ساتھ دے گی, نہ میرے بھائی ساتھ دیں گے, نہ میری بہنیں ساتھ دیں گی, نہ میرے رشتے دار ساتھ دیں گے. آ کر وہ تنہائیوں کے گھر میں اور وہ کیڑے مکوڑوں کے گھر کے اندر زمین کی انتا گہرائیوں میں جہاں پر کوئی پرسان حال نہ ہوگا, یا کوئی ایسی تشکیل بھی ہے, ایسی کوئی شکل صورت جو مجھے مانوس بنا لے اور میرا ہمدرد بن جائے, میرے دم مسار ہو جائے, کوئی ایسی چیز. آپ جو جہاں صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں, افلا افلا عماد الدین یقوم سنی کے جو قبر ہے قبر کے اندر, قبر کا مونس, قبر کی
کے اندر غم کے ساتھ, قبر کے اندر ہمدردی کے ساتھ بیٹھ, ہمدردیوں کے ساتھ ساتھ بیٹھتے ہیں. ہماری چیزوں پر کوئی چیز ہے جب آپ کا مال نہیں ہے, آپ کی دولت نہیں ہے, آپ کی جائیداد نہیں ہے, آپ کی دولت و ثروت نہیں ہے, آپ کی آج آپ کی حکمت و حکومت نہیں ہے, اگر کوئی چیز مانوس اور مسافر کی ہے تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے کیا فرمایا, افسر یقین سنی سے جو قبر ہے, قبر سے اگر مانوس کر دینے والی چیز نظر نہیں آئے گا, آگے پیچھے اوپر نیچے دیکھو کوئی نظر نہیں آئے گا, البتہ جب فیصلہ ہوگا تو پھر ایسے وقت میں اگر کوئی نہ ہوگا تو پھر نماز گزاری کرنے کے لیے آ جائے گی, اور اگر عذاب ٹھنڈے گا تو عذاب کو ہٹانے اور چکا دینے کے لیے اعمال خیر دور میں آ جائیں گے, दाएं बाएं आगे पीछे सराहने और पानी दी दे आ जाए नेक है तो फिर जन्नत की खुशबू और उसकी वहां की फलकारियों और वहां की नियमतों से इस्तेफादा होगा। और अगर मंजिल बुरी है और वो शख्स बुरा दुनिया से गुजरा है तो फिर जहन्नम की खराबियां और जहन्नम की हजरा और जहन्नम के शोले और जहन्नम के अजाबों के जरिए से उस तक पहुंचने वाली किरणें ऐसी होगी जो उसको इंतहाई तक इंतहा तक में रखेंगी। इसलिए कब्र का मसला असली मसला है जिसके मुसलमान समझता है कि अगर पहला मसला हल हो गया तो बात के मसाइल आसान है। वहां पर अगर कोई हमारा मामिन बन सकता है साथदारी हो सकती है उन्त मिल सकता है हम मानूस हो सकते हैं अजनबीयत को हटा सकते हैं तो वो एक शक्ल यह है कि हम नमाज की पाबंदी करें। कितना आसान मसला आदमी इतने ही पर बस नहीं करता कहता साहब ये यहां वहां के हालात तो रहने दीजिए पहले ये बोलो हमारे पास ना रहमत है ना बरकत है। नमाज में रहमत ना बरकत न बीवी बच्चों में रहमत न बरकत घर में माँ मकान में जायदादों में नमाज न बरकत है न हरकत कुछ है नहीं हरकत तो दिन रात हो रही है लेकिन न रहमत है न बरकत है। उसके लिए कोई शक्ल हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया अफला इमादुद्दीन नमाज दीन का सुकून है। और विशा के साथ फरमाया ये रहमतों का देने वाली चीज है अल्लाह की तरफ से रहमतों के नाजिल करने का जरिया। अब आदमी से बोले भाई आपको बरकत चाहिए तो जी हाँ तो नमाज शुरू कर दीजिए बोले तो ऐसा नमाज नहीं मिलता ऐसा वजीफा बताओ रात से 1,00,000 रुपए से शुरू होना कार्रवाई तो आदमी बजाय के पीछे तो पड़ता है लेकिन जब असल जरिया और सब बताने जाते तो आदमी कहता है कि सब पता नहीं तो कल नमाज की बात करते रह दी जाए दूसरे अच्छा अमल के पास जाएंगे जाओ चौक से। लेकिन आप आए तो जहां सल्लल्लाहु अलैहि वसल्लम ने इशारा फरमाया अफला ये रहमत के नाजिल होने का जरिया ये रहमत के नाजिल होने की जगह और ये रहमत के नाजिल होने का सबब अल्लाह की रहमतों को उतारने का एक ऐसा जरिया है कि जिसको रद्द नहीं किया जा सकता। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इशारा फरमाया ये है उम्मुल रहमा। अब रहमतों के उतारने के लिए आदमी ऊपर की तरफ देखता है खुदा की तरफ मुतवज्जे होता है आसमान बंद नजर आता है न कोई दरवाजा नजर आती न खिड़की नजर आती है और हर तरफ से ऐसा मालूम होता है कि बर्दाश्त मजबूत और बंद है आखिर आसमानों के खुलवाने का और अल्लाह की तरफ से रहमतों के उतारने के लिए आखिर उसे क्या अमल करना पड़ेगा। हजरत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु की रिवायत में यह है हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया अफला हिय मिफ्ताहु समा यह आसमानों को खोल देने वाली कुंजी है। हाँ वो कुंजी जिसको साइंस हासिल नहीं कर सकते जिसको फलसफे हासिल नहीं कर सकते जिसको हुक्मा हासिल नहीं कर सकते जिसको मुहक्कीन हासिल नहीं कर सकते रिसर्च करने वाले हासिल नहीं कर सकते छोटे बड़ों के बस की बात नहीं है सिर्फ एक जरिया है अल्लाह की रहमतों को उतारने के लिए आसमान के दरवाजे खुलवाने का और वो है नमाज मिफ्ताहुर रहमा। जैसे नमाज के बारे में आता है अफला तो मिफ्ताहुल जन्ना जैसे वुजू के बारे में आता है अलवुजू को मिफ्ताहुस सला वुजू नमाज की कुंजी है वुजू नमाज की कुंजी है। अगर उस कुंजी का इस्तेमाल न होगा तो फिर नमाज मुगलक ही मुगलक रहेगी वो सही मालूम है अपनी मंजिल तक मंजिल नसीब की नहीं हो पाती है। ऐसे ही कोई आदमी जब नमाज कायम नहीं करता है और मुकीम उस तरह शख्स नहीं है ये समझा जाएगा कि वो शख्स वो नतीजे को हासिल नहीं कर सकता जो आसमानों से खुदा की रहमत की उतारने का जरिया है। इतना मुस्तमा आदमी की ख्वाहिश होता ऊपर से भी रहमतों के उतारने का जरिया वही है आसमानों के दरवाजों के खुलवाने का जरिया भी वही है और असल चाबी और कुंजी भी यही है। यहाँ की भी कुछ बात वहां की भी कुछ बात है लेकिन वो वक्त जबकि मैदान हजर कायम होगा दुनिया भर के सारे इंसान आदम का ईदम जमा होंगे और कयामत तक के आने वाले सारे इंसान सत्तर के साथ खड़े हुए होंगे और अल्लाह की बारगाह में खड़े हुए रहेंगे ایسے وقت جب کہ لاکھوں کروڑوں اربوں خربوں انسان اللہ کے پاس حاضر ہوں گے, معلوم نہیں کون کے سال کے اندر ہوگا, لیکن میری خواہش ہے ان تمنا یہ ہے کیسے وہ جب کہ آمال نامہ تلنے لگے تو اس وقت اپنے عمل میزان اپنے ترازو کو بھاری کرنے کا کوئی ایسا وسیع عمل بتا دیں جو اس کو پڑھ اس کے پڑھنے کو بھاری کر دے. حضور اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا میزان یہ میزان کو بھاری کر دینے والی چیز ہے. ہاں اس عمل کے ذریعے سے ترازو کو توڑا جائے گا, ترازو کے اندر جب اس عمل کو رکھا جائے گا اتنی بھاری پڑے گی اور اتنی وزنی ہو جائے گی کہ انسان کا عمل نجات کی طرف لے کے چلنے والا ہوگا اور اللہ کی رحمتوں کو اترنے کا ذریعہ ہوگا. اسی لیے ضرورت اس بات کی ہے کہ نماز کا اہتمام کیا جائے, نماز کا اہتمام کریں ہر لحاظ سے. نماز کو لیے مطلب ہے مومن ہونے کے لحاظ سے, مسلمان ہونے کے اعتبار سے, شاعر اسلام کے لحاظ سے, رزق میں برکت کے لحاظ سے, عمر میں برکت کے لحاظ سے, کاروبار میں برکت کے لحاظ سے, قبر میں خمس کے لحاظ سے, حجر کے میدان میں اعمال ترازو کے تلنے کے لیے عمل کے بدلی ہونے کے اعتبار سے وہ میری نماز جو انسان کے اس عمل کو وزن کرتی ہے. یہ صرف انسان مگر آدمی خصوص عمل کو قبول نہیں کرتا ہے یا کرتا نہیں ہے تو وہ نتیجہ نہیں ملتا جو ملنا چاہیے. ایک اور بات یہاں حضور صلی اللہ علیہ وسلم کے اس موقع پر منظور ہے, آدمی کی خواہش ہوتی کے ساتھ ہے یہاں کے کچھ پہلو انسانیت کے قبر کے اور حشر کے معلوم ہو گئے, لیکن اس کے بعد کا حال اس کے بعد والی کیفیت کا کیا ہوگا؟ حضور اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا الصلاة هي ثمن الجنة, الصلاة ثمن الجنة, نماز جنت کی قیمت ہے. اور اگر کوئی آدمی رہے گا کوئی ٹکٹ تو لے گا نہیں, البتہ گاڑی میں لے کے چلیے تو کنڈکٹر دکان کو کوئی بتا دے گا. اگر کوئی آدمی یوں کہے کہ میں جنت کا خریدار بننا چاہتا ہوں اور وہ نمازی نہیں ہے تو یہ سمجھ لینا چاہیے کہ وہ شخص ابھی جنت سے مستحق نہیں ہو سکا ہے. اچھا نہیں, جب ایسی بات ہے کہ اللہ نے نہیں معاف کر سکتے تو اللہ تعالیٰ تو معاف کر سکتے ہیں, لیکن جس اللہ تعالیٰ کو معاف کرنے کی قدرت ہے وہ یہ کہتا ہے کہ میں پہلے جنت میں بھیجا ہوں گا پھر اس کے بعد ادھر بھی جاؤں گا. جو فیصلہ آپ یہ چاہتے ہیں کہ کیوں اللہ اس بات پر قادر نہیں ہے کہ کیسے شخص جو بے نماز کی جنت میں ہو جائے آقا ہے, تو جہاں تک کیا یہ ارشاد نہیں ہے جس میں حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ من کان آخر کلامہ لا الہ الا اللہ دخل الجنہ, یا جو آدمی اخلاص اور مخلصانہ طور پر لا الہ الا اللہ محمد رسول اللہ پڑھ کر جنت میں چلا جائے گا, تو کیا یہ بات حضور کی ہے نا؟ تو جی ہاں ہے, یقین ہے تو دخول جنت کی بشارت ہے, مگر وہ داخلہ کب ہوگا اس کی ذرا حد نہیں ہے. کیوں بھائی؟ داخل الجنہ کی تو بشارت ہے, میرا بھی ایمان ہے, آپ کا بھی ایمان ہے, پورے مقربین اور محققین کہتے ہیں کہ ہمارا بھی ایمان ہے, پورے اہل سنت سے کہتے ہیں کہ ہمارا بھی ایمان ہے, لیکن مسئلہ یہ ہے کہ اول پہلے میں دخول جنت الگ ہے اور ایک جی سزا ہوگا سب بھگت بھگت کے جنت میں جانے کا مسئلہ الگ ہے. تو دخول جنت پڑتا ہے اس میں کوئی شک نہیں, جو نوجوان لا الہ الا اللہ محمد رسول اللہ پڑھتا ہے وہ یقیناً جائے گا جنت میں, سچے دل کے ساتھ تصدیق کر رہا ہے سمجھ کر. جو مرد ہو, جو عورت ہے, کسی بھی رنگ رنگ سے رہنے والے جو لا الہ الا اللہ محمد رسول اللہ پڑھنے کا اقرار کر لیں گے تو اللہ تعالیٰ جنت کا فیصلہ کریں گے. لیکن ان احادیث اور روایات کے اندر اس بات کی صراحت نہیں ہے کہ مرتے ہی جنت کا فیصلہ کر دیا جائے, اسی لیے روایتیں بہت نازک سے سمجھنا چاہیے. اگر اتنی سی بات سمجھ میں آ گئی ہے تو پھر ماشاء اللہ بہت آسان ہے. وہ حشر کا ایک دن 50,000 برس کے برابر کا ہوگا ایک دن, وہ جبکہ اس کے بعد جہنم کے فیصلے ہوں گے. جہنم کے فیصلوں کے بعد وہ مستقبل کہتے ہیں اور مستقبل کے کہنے کے بعد تارا کی طرف سے عنایت تو بھی کسی شخص جہنم سے نکالنے کی بات ایک ہے سرسری طور پر دل و زبان سے لا الہ الا اللہ محمد رسول اللہ کہہ لینا, لیکن اس کے ساتھ ساتھ اس کے عواقب اور نتائج کے اندر مراحل اور اس کے مدارج کو بھی سمجھنے کی بات اپنی جگہ پر برقرار رہنا چاہیے, ورنہ آپ میں غلط فہمی کا شکار ہو جاتا ہے, غلط فہمی کا شکار ہو جاتا ہے. تو حضور اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا فلا ثمن الجنہ, یہ جنت کی قیمت ہے, قیمت دو جنت لو. آپ قیمت میں دانی کرتے کہہ رہے مجھے وہ چیز دے دو. ہم سارے رسول یہی کہ قیمت لیں گے اس کے بعد جنت دیں گے. اور انہیں کا اصول بیان کرتا ہے قرآن مجید کے اندر, ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ. اللہ نے جان مال خرید لیا ہے تاکہ تمہارے اس فکر اور عمل کے نتیجے میں حق تعالیٰ آخرت کو جنت کا فیصلہ کرے گا. پوری زندگی کی تشکیل ہو گئی ہے اس آیت کے اندر, ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ. اب یہ جان بھی بیچ چکے اور مال بھی بیچ چکے, بس اسی کا لے کر اسی کو بھیج رہے ہیں. خاص تارا نے بڑا عجیب کاروبار کیا ہے اس انسان کے ساتھ کہ میری ہی طرف سے جس کو دان کیا گیا ہے, پھر یہ کہتے وہی جس کو دان جو میں دیا میرے حکم پر سب کو کہتے میں تجھے جنت دے دوں گا. اسی لیے اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا تمن جنت, یہ جنت کی قیمت ہے, قیمت تو جنت کا استحقاق ملے گا. اور اگر نہیں تو پھر مکمل پڑے جی جنت کا حکم لگا ہوا ہے, تارا وہاں سے جاؤ گے اور وہاں پر ٹکٹ لیے بغیر داخلہ نہیں ہو پائے گا. جب تک کہ ہم اس چیز کے خریدار نہیں ہوں گے اس وقت تک اندر داخلہ کیسے ہوگا؟ تو داخلے کے لیے تو ضروری ہے. اسی لیے لا الہ الا اللہ محمد رسول اللہ کہنے والا کیا حضور صلی اللہ علیہ وسلم نے فرمایا افضل فریضۃ بعد الفریضۃ بعد الایمان والصلاۃ, ایمان اور توحید کے بعد سب سے بڑا جو فرض امت مسلمہ کے ہر فرد پر عائد ہوتا ہے وہ نماز ہے. یہ نماز سے فرق نہیں بدلنا چاہیے. ایک آخری بات ارشاد کی, ارشاد فرمایا کہ حجاب من النار اس جہنم کی آگ سے بچاؤ, اور آگ بن جاتی ہے کون سی چیز؟ نماز. تو جہنم سے بچانا ہے تو نماز پڑھنا ہے, جنت کو خریدنا ہے تو نماز پڑھنا ہے, جنت میں داخلہ لینا ہے تو نماز پڑھنا ہے, میدان حشر میں اعمال نامے کو سیدھے ہاتھ میں لینا ہے تو نماز پڑھنا ہے, اور میزان کے اندر شکل اور بدن پیدا کر لینا ہے تو بھی نماز پڑھنا ہے, قبر کے اندر کسی چیز کا سامان کرنا ہے تو بھی نماز پڑھنا ہے, عمر میں برکت ہونا ہے تو بھی نماز پڑھنا ہے, رزق میں برکت چاہیے تو بھی نماز پڑھنا ہے, اور اپنے چہرے پر سلحا کا نور ہونا ہے تو بھی نماز چاہیے, اور سارے ہی دعاؤں میں حصہ ہونا ہے تو بھی نماز چاہیے. ہاں حضور نے ارشاد فرمایا کہ اگر کوئی شخص نماز پڑھتا ہے تو صالحین کی دعاؤں میں اس کا حصہ ہوتا ہے, اور اگر کوئی نماز نہیں پڑھتا تو نیک لوگوں کی دعاؤں میں اس کا حصہ نہیں رہتا. اپنا کیا ہمارا دعا کرنے میں قبول ہونی ہوگی تو کچھ ہوں گا کھوتل میں قبول ہونی ہوگی, نشتے میں بڑی دعا کرے وہ قبول نہیں ہوئی, ولی دعا بھی کرے قبول ہونا چاہیے نہیں ہوئی, ہدایت کے مطلب ہے کہ اعتبارات سے دعا کیے قبول نہیں ہوئی. تو حضور نے تو یہ فرمایا کہ دعا میں اہل اللہ کی دعا میں اس کا حصہ نہیں ہوتا تو نماز نہ پڑھے, اور پیرانے پیر تو اتنے سخت ہیں نماز کے بارے میں, فرماتے ہیں کہ بنیاد الطالبین کے اندر ہے کہ حضرت مسکت کے دے ارشاد فرماتے ہیں کہ اگر کوئی شخص نماز نہیں پڑھتا تو اس کو مسلمانوں کے قبرستان میں دفن نہیں کرنا چاہیے. مگر یہ اہل سنت بن جماعت کی حنفی علماء کا کہنا یہ ہے کہ نہیں, سب جی ہے جو شخص کسی بھی طرح کا شخص ہو لا الہ الا اللہ محمد رسول اللہ کے ساتھ اس کی وفات ہو گئی ہو تو اس کے ساتھ وہ سلوک کرو جو ہم مسلمان کے ساتھ کرتے ہیں, وہ کتنے ہی چھوڑ دار چاہے اس میں بہت سی خامیاں اور کمزوریاں کیوں نہ ہو, لیکن حضرت محبوب سبحانی رحمت اللہ علیہ ان بارے میں بہت جی تشدید کے ساتھ کام کرتے ہیں اور کہتے ہیں کہ نہیں میرا جی میرا مریض اور میرے سے نسبت رکھنے والا شخص اور کوئی نمازی ہو سب نہیں ہو سکتا. ایک مریض کو حضرت نے ڈانٹ دیا اور یہ کہا کہ تم ہوا میں اڑنے کے لیے کرامتوں کی طرف چلنے کو آیا, لیکن آقا نے تو جہاں کے طریق پر نماز پڑھنے کو نہیں آیا, تم کو نماز پڑھنا تو عورت کی علامت ہے, عورت کے لیے ہم کوہنیاں ٹیک کے نماز پڑھنا. نماز کے اندر جب سجدے میں جاتے ہیں تو مرد آدمی کوہنیاں نہیں ٹیکتا, کوہنیاں ٹیکنا مکروہ ہے. तो मजबूर है, मालूम है, बहुत बूढ़ा है, ज़ईफ है, कमजोर है, वगैरह तो खैर उसकी एक बात अलग है, लेकिन आदमी हड्डा कट्टा है, लापरवाही की बुनियाद पर कोई टेक कर सजे में गया हुआ है, तो अब ऐसी सूरत में ऐसे शख्स के बारे में कहा जाएगा कि एक मकरूह अमल आपने किया। इसीलिए हजरत देखो भाई, मैंने हदीस के पहले हिस्से को आखिरी हिस्से को पढ़ा है शुरू में, अब तक जो कुछ मैंने तफसील बताई ये दरमियान का हिस्सा था हजरत अबू हुरैरा रज़ियल्लाहु ताला अन्हु की रिवायत का, और आप कई अहदीस की किताबों के जरिए से शुरू और आखिर के हिस्से को आप पढ़ता हुआ देख रहे होंगे, देखते होंगे, सुनते होंगे। अब हदीस का पूरा टुकड़ा पहले का और आखिर का सुनिए। आकाए जहां सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं, अस्सलातु लिमादुद्दीन, नमाज दीन का सुकून है, मन नका वहां फकत अकामत दीन, और अंदर कहा फकत हदमत दीन, जिसने नमाज कायम किया उसने दीन को कायम किया, जिसने नमाज को छोड़ दिया उसने दीन को ढा दिया है। ये रिवायत है, वो पूरी एक रिवायत आपकी खिदमत में पेश की गई है। अल्लाह पाक अपने खुसूसी फजल और करम से ही नमाज की तौफीक अता फरमाए। हजरत इमाम अबू यूसुफ रहमतुल्लाह अलैह रोजाना 200 रकात का दिन पढ़ा करते थे, जस्टिस होने के बावजूद। इसी तरीके से इमाम शाफी रहमतुल्लाह अलैह, इमाम अहमद बिन हंबल रहमतुल्लाह अलैह के बारे में आता है कि रोजाना 1000 रकात का दिन पढ़ा करते थे। इमाम अबू हनीफा रहमतुल्लाह अलैह के बारे में बहुत तफसील के साथ की बात आती है कि आप रात रात भर अल्लाह की इबादत में मशगूल रहा करते थे। हजरत अबू तालिब मक्की रहमतुल्लाह अलैह के बारे में भी यही है, हजरत अली मुर्तजा रज़ियल्लाहु ताला अन्हु के बारे में भी है, हजरत ज़ैनुल आबिदीन रज़ियल्लाहु ताला अन्हु के बारे में भी 1000 रकात तफ़सील के तज़किरे मिलते हैं, और बार बार अहले इल्म 300 रकात तवाफ़ पढ़ा करते थे। तो मालूम यह होता है कि ये चीज इंतहाई कदर कीमत की चीज है। इस इंतहाई कीमती दौलत और सरमाए को मत खोइए, मेहरबानी करके आप खुद भी नमाजी बन जाइए, भाइयों को, बहनों को, छोटों को, बड़ों को, मर्दों को, औरतों को, सबों को नमाजी बनाने की फिक्र करें। अल्लाह पाक मुझे और आपको मुझे तौफीक नसीब फरमाए।